यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। कोविड 19 विरूद्धको खोप सहज रूपमा उपलब्ध गराउने गरी खोप केन्द्रहरू बढ़ाउन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। चीन सरकारले नेपाललाई थप 16 लाख मात्रा कोरोना विरूद्धको खोप अनुदानमा उपलब्ध गराउने। नेकपा एमाले स्थायी कमिटिद्वारा कार्यदलले गरेको 10 मुद्दे सहमति अनुमोदन। सरकारलाई समर्थन नगर्ने निर्णय। नेपालमा हिजो 2,936 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमणबाट थप 43 जनाको मृत्यु। 1,775 जना संक्रमण मुक्त। मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विश्लेषण गरेर श्वेतपत्र ल्याउने अर्थमन्त्री जनार्दन शर्माद्वारा जानकारी। र पश्चिम जर्मनी तथा युरोपका विभिन्न भागमा गएको बाढ़ीका कारण मृतकको संख्या 120 नाग्यो। समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले कोविड 19 विरूद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकता अनुसार खोप केन्द्र बढ़ाउन निर्देशन दिनुभएको छ। खोप केन्द्रहरूमा लामो लाइन भएको गुनासो आउने गरेपछि उहाँले हिजो मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्रहरू बढ़ाउन निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन समेत निर्देशन दिनुभएको छ। प्रधानमन्त्री देउवासँग नेपालका लागि चिनिया राजदूत हो यान्छीले हिजो भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई बधाई दिनुका साथै दुई देशबीचको सम्बन्धका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच चीन सरकारले नेपाललाई थप 16 लाख मात्रा कोरोना भाइरस विरूद्धको खोप अनुदानमा उपलब्ध गराउने बारे राजदूत यान्छीले जानकारी गराउनु भएको परराष्ट्र मन्त्रालयले हिजो साँझ जानकारी दिएको छ। कोरोना भाइरस विरूद्धको खोप भेरोसेल लिनका लागि यही साउन 6 गते बुधबार नेपाल एयरलाइन्सको जहाज चीन जाने भएको छ। चिनिया खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको विमान चीन जाने भएको हो। यसअघि असार 31 गते चीन जाने भनिए पनि जहाजको कार्यतालिका परिवर्तन गरी एक साता पर सारिएको हो। निगमका अपरेशन विभागका प्रमुख दिपुराज ज्यार्चनले यही साउन 6 गतेदेखि 3 उडान मार्फत नियमित रूपमा खोप ल्याइने जानकारी दिनुभयो। देशभर हिजो 2,936 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 9,613 वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 2,006 जना तथा 4,569 जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 930 जना गरी 2,936 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो। त्यसै गरी पछिल्लो 24 घण्टामा देशभर 1,775 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। नेपालमा कोरोना भाइरसबाट मुक्त हुने दर 94.5% रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट हिजो थप 43 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 9,506 पुगेको पनि मन्त्रालयले जनाएको छ। नेकपा एमालेको स्थायी कमिटिको बैठकले पार्टीको विवाद समाधान कार्यदलको 10 मुद्दे सहमतिलाई अनुमोदन गरेको छ। हिजो ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीचको सहमतिमा गठित कार्यदलले गत असार 27 गते आन्तरिक विवाद मिलाउन 10 मुद्दे सहमति अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय समेत गरेको पार्टी प्रवक्ता प्रदीप कुमार गेवालीले जानकारी दिनुभयो। बैठकपछि पार्टी प्रवक्ता गेवालीले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट सरकार गठन भएको ठहर गर्दै वर्तमान सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत पनि नदिने निर्णय गरेको जानकारी दिनुभयो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अब आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभयो। हिजै बसेको एमाले संसदीय दलको बैठकले संसद पुनस्थापना सम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलीय व्यवस्थालाई कमजोर बनाउने ठहर गर्दै यो मुद्दा लिएर जनतामा जाने निर्णय गरेको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले एउटा राजनीतिक दलबाट निर्वाचित सांसदले अर्को दलको नेतालाई समर्थन गर्न सक्ने गरी सर्वोच्च अदालतबाट आएको फैसलाले राजनैतिक दल तथा दलीय व्यवस्थालाई कमजोर बनाउने निष्कर्ष निकालेको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो। बैठकमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरूको भने उपस्थिति थिएन। नेपाली कांग्रेसले आसन्न 14 महाधिवेशनका लागि क्रियाशील सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरूको हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले 12 र 70 बाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न गरेको जानकारी गराएको हो। बैठकमा समितिका संयोजक रमेश लेखकले 75 जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको र छिट्टै सम्पूर्ण विवरणसहितको प्रतिवेदन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने बताउनु भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकले क्रियाशील सदस्यताको विवादले भएको ढिलाइलाई व्यवस्थापन गर्न पार्टीको केन्द्रीय निर्वाचन समिति सहमहामन्त्री डा प्रकाश शरण महत र केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाललाई निर्वाचन निर्देशिकामा रहेका अप्ठ्यारा सहजीकरण गर्ने जिम्मेवारी पनि प्रदान गरेको छ। बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन निर्धारित मितिभन्दा एक दिन पनि पछाडि सार्न नसकिने बताउनु भएको पनि मुख्य सचिव पौडेलले बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले समग्र बलदलिदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहरूबीच वृहत्तर राष्ट्रिय एकताको खाँचो औल्याउनु भएको छ। संघीय संसदमा भोलिदेखि शुरू हुने अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि हिजो संचारकर्मीहरूसँगको जिज्ञासामा उहाँले पुनस्थापित संसद धेरै हिसाबले ऐतिहासिक बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरूबीच एकता अपरिहार्य रहेको बताउनुभयो। सभामुख सापकोटाले वृहत राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिधि सभा भएकाले सबै दलले इमानदारीताका साथ एकताका लागि पहल गर्नुपर्नेमा जोड़ दिनुहुँदै दलहरूसँग समन्वय गर्नेमा आफूले इमानदारी र निष्ठाका साथ प्रयत्न गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
फोर्जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर भीओएलटीई सहितको अत्याधुनिक 4G एलटीई नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई ब्याण्ड 20 800 मेगाहर्ज र भीओएलटीई सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विश्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफू अर्थतन्त्रको अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो। सबै वस्तुस्थिति बुझेर केही दिनभित्रमै अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। गृहमन्त्री बालकृष्ण खाँडले सर्वसाधारणको जीवधनको सुरक्षामा गम्भीर भएर लाग्न गृह मन्त्रालय मार्फतका निकायहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो गृहमन्त्री खाँडले गृह मन्त्रालय मार्फतका निकायलाई अहिलेको अवस्थामा विपदको जोखिम न्यूनीकरण पहिलो प्राथमिकता भएको उल्लेख गर्नुहुँदै प्राधिकरणको संस्थागत सुदृढीकरण त्यसै गरी बजेटको व्यवस्थापन लगायतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विपदमा काम गर्ने सरकारी संरचनाहरूबीच सहकार्य र समन्वय हुनुपर्नेमा पनि जोड़ दिनुभयो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवहराले नवनियुक्त महान्यायाधिवक्ता खम्ब बहादुर खातीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। सर्वोच्च अदालतमा हिजो आयोजित समारोहमा प्रधान न्यायाधीश जवहराले महान्यायाधिवक्ता खातीलाई शपथ ग्रहण गराउनुभयो। नेपाली सेनाले 3-1 कमाण्ड अवधारणासहितको सांगठनिक पुनर्संरचना हिजोबाट कार्यान्वयनमा ल्याएको जनाएको छ। गत असार 24 गतेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको नेपाली सेनाको सांगठनिक पुनर्संरचना हिजोबाट कार्यान्वयनमा आएको नेपाली सेनाले जनाएको छ। ट्र्याक्टर र टेम्पो एक आपसमा ठोकिँदा झापाको भद्रपुरमा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका एक हिमाली चोक निवासी 38 वर्षीय छवि माया लिम्बु र सोही ठाउँका 40 वर्षीय डम्बर बहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण मध्य पहाड़ी राजमार्गको पर्वत बागलुङ खण्ड अवरूद्ध भएको छ। पर्वतको कुस्मा नगरपालिका एक पाङको सहस्र धारामा सड़कमाथिबाट आएको पहिरो र लेदो गैरातीदेखि नै झरिरहेकाले सड़क अवरूद्ध भएको हो। वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ। सड़क खुलाउन तयारी गरिए पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम जर्मनी र युरोपका विभिन्न भागमा गएको बाढ़ीका कारण मृत्यु हुनेको संख्या 120 नागेको छ। अत्यधिक वर्षासँगै बाढ़ीका कारण सयौं मानिसहरू हराइरहेको पनि अधिकारीहरूले जनाएका छन्। भारतमा कोरोना भाइरस विरूद्धको अभियानका दृष्टिकोणले अझै 100-125 दिन चुनौतीपूर्ण रहेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। मन्त्रालयले हिजो आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि खतरापूर्ण रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न सम्बद्ध सबैमा अपील गरिएको छ। कोविड 19बाट संक्रमित हुने दर बढ़दै गएपछि अस्ट्रेलिया सरकारले भिक्टोरिया राज्यमा 5 दिनका लागि कड़ाखाले लकडाउन घोषणा गरेको केही घण्टा बित्न नपाउँदै त्यहाँका वासिन्दाले लकडाउनको विरोध गरेका छन्। अब मौसम। आज देशभर सामान्यदेखि आंशिक बदली भई अधिकांश भागमा हल्का वर्षा हुने र प्रदेश नम्बर 1-2 बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। कोविड 19 विरूद्धको खोप सहज रूपमा उपलब्ध गराउने गरी खोप केन्द्रहरू बढ़ाउन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। चीन सरकारले नेपाललाई थप 16 लाख मात्रा कोरोना विरूद्धको खोप अनुदानमा उपलब्ध गराउने। नेकपा एमाले स्थायी कमिटिद्वारा कार्यदलले गरेको 10 बुँदे सहमति अनुमोदन, सरकारलाई समर्थन नगर्ने निर्णय। नेपालमा हिजो 2,936 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमणबाट थप 43 जनाको मृत्यु, 1,775 जना संक्रमण मुक्त। मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विश्लेषण गरेर श्वेतपत्र ल्याउने अर्थमन्त्री जनार्दन शर्माद्वारा जानकारी र पश्चिम जर्मनी तथा युरोपका विभिन्न भागमा गएको बाढ़ीका कारण मृत्यु हुनेको संख्या 120 नाग्यो। बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।